नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
कांग्रेसका समानुपातिक उम्मेद्वार सुन तस्करीको आरोपमा पक्राउ। गच्छेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेस बीच पार्टी एकता।
प्रमुख निर्वाचन आयुक्त यादवद्वारा प्रधानमन्त्री देउबाको बचाउ। देउबाले निर्वाचन आचार संहिता उल्लंघन हुने कुनै काम नगरेको दावी।
अनुदान पाउने भूकम्प प्रभावितले सीमा जोड़िएको अर्को जिल्लामा पनि घर बनाउन सक्ने। अहिलेसम्म 2,00,000 घर पुनर्निर्माण भएको प्राधिकरणको दावी।
फिलिपिन्समा सेनाको कार्यवाहीमा आईएसका दक्षिण पूर्वी एसिया प्रमुख मारिए। उनी अमेरिकाको सर्वाधिक खोजीको सूचीमा रहेको भनाई।
र नेपाल आईसीसी विश्व क्रिकेट लीग डिभिजन 2 नेपाल एएफसी फुटसल छनौटबाट बाहिरियो।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसओ 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 0556279982।
मोबाइल 9855567094 9855508060।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। चीनबाट सुन तस्करी गर्ने गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसको समानुपातिक उम्मेद्वारको सूचीमा परेका एक उम्मेद्वारलाई पक्राउ गरेको छ। रसुवाका मानबहादुर तामाङलाई 88 किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा आज काठमाण्डुको बालाजुबाट पक्राउ गरिएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिनुभयो। यसअघि पनि विभिन्न समयमा तामाङको चिनिया तस्करसँग सम्बन्ध देखिएको एसपी उप्रेतीले बताउनु भएको छ। हिजो निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेद्वारको सूचीमा तामाङको पनि नाम छ। तामाङ नेपाल चीन केरूङ व्यापार संघका अध्यक्ष पनि हुन्। गएको भदौ 19 गते काठमाण्डुको क्षेत्रपाटीबाट बरामद गरिएको 88 किलो सुन तस्करीमा तामाङको संलग्नता रहेको प्रहरीको दावी छ। त्यो सुन काठमाण्डुबाट होटल सञ्चालन गरिरहेका चिनिया व्यापारीको रहेको प्रहरीले यसअघि नै बताएको थियो। 88 किलो सुन काठमाण्डु ल्याउन तामाङले मध्यस्थता गरेको प्रमाण फेला परेपछि पक्राउ गरिएको एसपी उप्रेतीले बताउनुभयो। पक्राउ परेका तामाङको बारेमा थप अनुसन्धान भइरहेको छ।
नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरम बीच आज पार्टी एकता भएको छ। हिजो दिनभरिको प्रयासपछि पार्टी एकताको समझदारी गरेका दुवै दलले बालुवाटारमा आज पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा गरेका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गक्षदारले एकताको समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो। दुई दलबीच मुख्यतया संविधानलाई थप लोकतान्त्रिक र सर्वस्वीकार्य बनाउन दुवै दलले पहल गर्ने, आउँदा निर्वाचनमा संविधान संशोधनलाई साझा मुद्दा बनाउने तथा थरोहट र मधेस आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूको रिहाईका लागि पहल गर्ने सहमति भएको छ। दुई दलबीच एकताको घोषणा भए पनि पदको बाँडफाँड भने नभएको नेताहरूले बताएका छन्। 10 वर्ष अघि तत्कालीन कंग्रेस सभापति गिरिजा प्रसाद कोइरालासँग टिकट वितरणमा कुरा नमिलेपछि कांग्रेस छाडेका गच्छेदार आज कांग्रेस फर्कदा निकै भावुक हुनुभएको थियो। एकता प्रक्रियामा संलग्न नेताहरूका अनुसार लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छेदारलाई कांग्रेसको उपसभापति वा महामन्त्री मनोनयन गर्ने तयारी छ। त्यसै गरी प्रतिनिधि सभाको प्रत्यक्षतर्फ लोकतान्त्रिक फोरमका कम्तीमा 2 र समानुपातिकमा 5 नाम समावेश गर्ने समझदारी पनि भएको छ।
प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले प्रधानमन्त्री शेरबहादुर देउबाले आचार संहिता उल्लंघन हुने कुनै काम नगरेको भन्दै बचाउ गर्नुभएको छ। देउबाले आचार संहिता विपरीत मन्त्री परिषद विस्तार गरेर 64 सदस्यीय बनाएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला प्रमुख निर्वाचन आयुक्त यादवले देउबाको बचाउ गर्नुभएको हो। प्रधानमन्त्री देउबाले गरेको मन्त्री परिषद विस्तारले निर्वाचन आचार संहिता उल्लंघन नगरेको र यसले चुनाव र चुनावी प्रक्रियालाई कहीँ कतै असर नगरेको दावी गर्नुभयो। काभ्रेको दुलीखेलमा लेखा व्यवस्थापन प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले मन्त्री परिषद विस्तार राजनैतिक विषय भएकाले आयोग त्यसमा फस्न नचाहेको स्पष्ट पार्नुभयो। मन्त्री परिषदको आकार ठूलो भएकाले धेरै मन्त्री रहेका र मन्त्रीहरू पनि उम्मेद्वार बन्ने भएकाले जिल्ला जिल्लामा आचार संहिता उल्लंघन हुन सक्ने आशंका भने उहाँले व्यक्त गर्नुभयो। जिल्ला जिल्लामा हुने आचार संहिता उल्लंघन रोक्न प्रमुख जिल्ला अधिकारीहरूको भूमिका महत्वपूर्ण हुने प्रमुख निर्वाचन आयुक्त यादवले बताउनुभयो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव गराउने दायित्वबाट कसैले छुट नपाउने बताउनु भएको छ। अनेरा सोभियो क्रान्तिकारीले काठमाडौँमा गरेको कार्यक्रममा उहाँले नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनाव गराउने र संविधान कार्यान्वयन गराउने विषयमा सहमति भएको भन्दै यसको कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो। चुनावको सुनिश्चितताका लागि मात्रै सरकारमा रहेको भन्दै उहाँले तोकिएको समयमै चुनाव हुनुपर्नेमा जोड़ दिनुभयो। प्रचण्डले नेकपा एमालेसँग तार्किक निष्कर्षका आधारमा पार्टी एकता हुने भएकाले कुनै दुविधा नराख्न समेत आग्रह गर्नुभयो। दुई पार्टीको कार्यदलले प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेद्वार छनौटका विषयमा छिट्टै सहमति गर्ने पनि उहाँले दावी गर्नुभयो।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज बिहान संचारकर्मीसँग उहाँले राजनीतिको मूल मुद्दामा सहमति नभएसम्म गठबन्धनमा बस्नुको अर्थ नहुने बताउनु भएको हो। तर गठबन्धनसँग सीटको तालमेल भने हुने सम्भावना रहेको उहाँले स्पष्ट पार्नुभयो। प्रधानमन्त्रीले मन्त्री परिषद विस्तार गर्नु गलत भएको भन्दै यादवले माओवादी केन्द्रले पनि सत्तामा बसेर प्रतिपक्षसँग गठबन्धन गर्नु अनैतिक भएको आरोप समेत लगाउनुभयो।
भूकम्प प्रभावितले अब पुरानै घडेरीमा मात्र नभई सीमा जोड़िएका अरू जिल्लामा पनि घर बनाउन पाइने भएको छ। भूकम्पबाट प्रभावित निजी आवास पुननिर्माण अनुदान वितरण कार्यविधि संशोधन गरेर लाभग्राही सूचीमा परेका भूकम्प प्रभावितले आफ्नो इच्छा अनुसार आफ्नै जिल्ला वा सीमा जोड़िएको जिल्लामा घर बनाउन पाउने व्यवस्था गरिएको हो। यसअघि प्रभावितले पुरानै घर रहेको ठाउँ वा त्यसको वरपर मात्र घर बनाउन पाइने व्यवस्था थियो। यसैगरी जोखिमयुक्त बस्तीका प्रभावितले पनि आफ्नो इच्छा अनुसार आफ्नै जिल्ला वा सीमा जोड़िएको जिल्लामा सर्न चाहेमा घडेरी किन्न 2 लाख र घर बनाउन 3 लाख रूपियाँ अनुदान पाउने भएका छन्। राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यकारी समिति सदस्य ध्रुव प्रसाद शर्माका अनुसार सीमा जोड़िएको जिल्लाको उपयुक्त स्थानमा घर निर्माण गर्ने भएमा पनि 3 लाख रूपियाँ अनुदान दिइनेछ।
यसैबीच भूकम्प अति प्रभावित 14 जिल्लामा निर्माण सम्पन्न र निर्माणाधीन घरको संख्या 2 लाख पुगेको छ। शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईको तथ्याङ्क अनुसार भूकम्प अति प्रभावित 14 जिल्लामा निर्माण सम्पन्न र निर्माणाधीन घरको संख्या 2,01,519 पुगेको हो। राष्ट्रिय पुननिर्माण प्राधिकरणले निजी आवास अनुदानका लागि समय सीमा निर्धारण गरेपछि घर बन्ने प्रक्रिया तीव्र भएको प्राधिकरणका इन्जिनियर प्रवीण आचार्यले जानकारी दिनुभयो। प्राधिकरणले आगामी पुष मसान्तसम्ममा निर्माण सम्पन्न र निर्माणाधीन घरको संख्या 3.5 लाख पुग्ने अनुमान गरेको छ।
काठमाडौँमा भइरहेको गैरावासीय नेपाली संघको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ। महासंघको अध्यक्षका लागि जमुना गुरूङ र भवन भट्टले उम्मेद्वारी दिनुभएको छ। विद्युतीय मतदान मेसिन मार्फत मतदान गरिएकाले चुनावको नतिजा आजै आउनेछ। एनआरएनमा अध्यक्ष, 2 उपाध्यक्ष, 1 महासचिव, 1 सचिव, 1 कोषाध्यक्ष र सदस्यहरू रहने व्यवस्था छ।
आन्तरिक राजस्व कार्यालय जनकपुरका कम्प्युटर अपरेटर रामकिशोर महतो सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन्। पसल बन्द गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग 32,000 रूपियाँ घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। यसैबीच भ्रष्टाचार गरेको आरोपमा जिल्ला अदालत काभ्रेका नायब सुब्बा राजेन्द्र खत्री विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको छ। अंगभंगको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग 1,25,000 रूपियाँ घुस लिँदै गर्दा पक्राउ परेका खत्री विरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
फेसबुकमा बेलायती नागरिकको नाममा प्रोफाइल तयार गरी नेपाली नागरिक ठगेको आरोपमा 2 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङका पवन न्यौपाने र भोजपुरका सन्तोष बस्नेत छन्। बेलायती नागरिकको नामबाट फेसबुकमा साथी बनाई बहुमूल्य सामान बेलायती पाउन्ड तथा अमेरिकी डलर पठाइदिने र ती प्राप्त गर्नका लागि भारत सरकारको नियम अनुसार कर तिर्नुपर्ने भनी आईएमई मार्फत पैसा पठाउन लगाई 1 करोड़ भन्दा धेरै रकम ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
हिजो आज नेपालीको विदेश जानी बानी कोही जान्छन् जानी जानी कोही जान्छन् जानी कति लाग्छ खर्च खर्च कमै कति हुन्छ ओभर टाइम बिदानी अरू के दिन्छ काम के हो बसै कहाँ हो के हुन्छु बिदा सबै कुरा प्रष्ट हुनु नराखी दुविदा विदेश जाँदा बुझेर जानु धोका ठक्कर कसैले नखानु धोका ठक्कर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ गर्नुपर्ने काम कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला यसमा अरूको भर पर्नु हुन्न नत्र विदेशमा दुःख पाइन्छ
विगत 19 वर्षदेखि चीनका उच्च स्तरीय विश्वविद्यालयहरूमा एमबीबीएस अध्ययनका लागि परामर्श गर्दै आएकोमा आगामी अक्टोबर सेसनमा एमबीबीएस पढ्नका लागि ग्वाङझो मेडिकल युनिभर्सिटी र कुनमिङ मेडिकल युनिभर्सिटीमा सीमित सिटका लागि भर्ना लिइरहेको हुँदा इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला
विशेषताहरू
विश्व स्तरका सरकारी विश्वविद्यालयहरू
अङ्ग्रेजी माध्यममा पढाइ हुने
एमडी एमएस का लागि सोही विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिको अवसर
उत्पादित डाक्टरहरू नेपालका प्रमुख अस्पतालहरू सहित युएसए र युकेमा पनि कार्यरत
चीनका सस्ता भन्दा पनि स्तरीय मेडिकल युनिभर्सिटीमा भर्ना भई आफ्नो भविष्य उज्जवल बनाउनुहोस्
थप जानकारीका लागि एजुकेशन नेटवर्क प्रणाली ज्ञानेश्वर काठमाडौँ
फोन 01-44-15-234 98-5-11-49-240
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले कांग्रेसका समानुपातिक उम्मेद्वार सुन तस्करीको आरोपमा पक्राउ गच्छेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेस बीच पार्टी एकता प्रमुख निर्वाचन आयुक्त यादवद्वारा प्रधानमन्त्री देउबाको बचाउ अनुदान पाउने भूकम्प प्रभावितले सीमा जोड़िएको अर्को जिल्लामा पनि घर बनाउन सक्ने लगायतका खबर प्रस्तुत
गर्यौं चुनावका लागि दलहरूले हिजो निर्वाचन आयोगमा बन्द सूची बुझाएका छन् निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरेको कार्यतालिका अनुसार दलहरूले हिजो बुझाएको सूचीलाई विभिन्न चरणमा कार्तिक 14 गतेसम्ममा सच्याउन तथा हेरफेर गर्न पाउनेछन् बन्द सूचीमा उल्लेख भएका नाम उपर परेका दावी विरोध तथा तिनको विस्तृत छानबिन र उम्मेद्वारले उम्मेद्वारी फिर्ता समेत गरेपछि निर्वाचन आयोगले मंगिर 3 गते समानुपातिक उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्नेछ यी उम्मेद्वारबाट कसरी छानिन्छन् त समानुपातिक प्रणाली जित्ने उम्मेद्वार थप जानकारी सहित प्रकाश ढकाल
मंगसिर 10 र 21 गते हुने प्रतिनिधि सभा र प्रदेशसभामा प्रत्यक्षबाट 60 र समानुपातिकबाट 40% उम्मेद्वार निर्वाचित हुनेछन् प्रत्यक्षतर्फको निर्वाचन प्रणाली सजिलो भए पनि समानुपातिक निर्वाचन प्रणाली भने अलि जटिल छ समानुपातिक निर्वाचन प्रणालीमा देशभरलाई एउटा निर्वाचन क्षेत्र मानिन्छ र दलले प्राप्त गरेको मतका आधारमा उम्मेद्वार चयन गरिन्छ प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधि सभा 275 सदस्यीय हुन्छ जस अनुसार समानुपातिकबाट केन्द्रीय संसदमा 110 सांसद समावेशी सिद्धान्तका आधारमा निर्वाचित हुन्छन् दलहरूले हिजो समावेशी सिद्धान्त अनुसार नै बन्द सूची निर्वाचन आयोगलाई बुझाएका छन् प्रतिनिधि सभाको 110 मध्ये खस आर्य 31%, आदिवासी जनजाति 29%, मधेसी 15%, दलित 13%, थारू 7% र मुस्लिम 4% हुने गरी दलहरूले सूची बुझाएका छन् यी 6 क्लस्टरमा कम्तीमा 50% महिला हुनुपर्ने कानूनी व्यवस्था छ यदि कुनै दलले बुझाएको बन्द सूचीमा 50% महिलाको नाम रहेनछ भने आयोगले त्यसलाई अस्वीकार गर्नेछ दलहरूले प्राप्त गरेको सीट यही क्लस्टरका आधारमा क्रम संख्या अनुसार निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गर्नेछ प्रतिनिधि सभा निर्वाचन सम्बन्धी कानूनले कम्तीमा 3% सदर मत ल्याउने दलबाट मात्र उम्मेद्वार निर्वाचित हुने व्यवस्था गरेको छ तर प्रदेशको हकमा भने 1.5% मत ल्याउने दलले पनि सीट सुरक्षित गर्न सक्छ केन्द्रीय संसदमा जस्तै 7 प्रदेशमा 40% वा 220 सांसद समानुपातिकबाट निर्वाचित हुन्छन् प्रदेश अनुसार समावेशी संख्या भने फरक फरक हुनेछ समानुपातिकबाट एक नम्बर प्रदेशमा 37, दुई नम्बर प्रदेशमा 42, तीन नम्बर प्रदेशमा 44, चार नम्बर प्रदेशमा 24 जना सांसद प्रदेश सभाका लागि निर्वाचित हुन्छन्। त्यस्तै पाँच नम्बर प्रदेशमा 34, छ नम्बर प्रदेशमा 16 र सात नम्बर प्रदेशमा 21 जना सांसद समानुपातिकबाट निर्वाचित हुनेछन्। मुङसिरमा हुने चुनावमा प्रत्यक्षतर्फ दुवै तहको निलो रंगको एउटा र समानुपातिकतर्फ फिक्का रातो रंगको अर्को मतपत्र हुनेछ। तर छाप भने दुईवटै मतपत्रमा दुई ठाउँमा लगाउनु पर्छ।
विश्व खाद्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। विश्व भोक सूचकांक ग्लोबल हंगर इण्डेक्समा विश्वका 119 देशमध्ये नेपाल विश्व भोकमरीको 72 स्थानमा छ। इन्टरनेशनल फूड पोलिसी रिसर्च इन्स्टिच्यूट IFPIले सन् 2014 प्रकाशित गरेको प्रतिवेदनमा नेपाल विश्व भोकमरीको 44 स्थानमा थियो भने सन् 2016 सुध्रिएर 58 स्थानमा पुगेको थियो। खाद्य सुरक्षाको दृष्टिकोणबाट दक्षिण एसियाकै राम्रो देश नेपाल हो। यसै सन्दर्भमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डाक्टर विमला पौड्याल राईलाई साथी पीटी लोपचनले भोकमरीको अवस्था के कति कारणले सृजना हुन्छ भनेर सोध्नु भएको छ।
रमाउन सकेका छैनौँ। खेतीमा काम गर्ने मान्छेलाई चाहिँ मान्छेले कामै भन्न छोड्यो। त्यसले गर्दाखेरि काम के गर्छ भन्दा केही पनि गर्दैन, अनि त्यो भएर काम खोज्न ऊ कहाँ जान्छ? अरब जान्छ, जबकि आफ्नो खेती बाँझो छ, त्यहाँ काम गर्ने मौका छ। यो चाहिँ एकदमै बढ्दो देखिएको छ। एउटा कारण चाहिँ यही हो भन्छु मैले, मान्छेले खेतीमा माटो छुन छोड्यो, माटोमा काम गर्न छोड्यो। अर्को चाहिँ अब जलवायु परिवर्तनले अथवा चाहिँ हामीसँग भएका यो प्राकृतिक विपत्तिका कारणले पनि कृषि पेसा त्यति उत्साहप्रद भएको छैन। हामीले हिजो जति सानो बारीमा हामीले हिजो जति उब्जाउँथ्यौँ त्योभन्दा कम उब्जिन्छ अहिले। कहिले लामो खडेरी पर्छ, कहिले चाहिँ अब सिँचाइ छैन, कहिले पहिरो आएर सबै लैजान्छ, कहिले बाढी आउँछ। रोपिसकेपछि त्यो नफलुन्जेलसम्म र नथन्क्याउन्जेलसम्म धुकचुक भइरह्यो। अब अहिले सरकारले कृषि बिमाको कन्सेप्ट त ल्याएको छ, तर कस्तो भने तपाईँ आलु रोप्दाखेरि 200 रुपियाँ खर्च गर्नुभयो भने त्यो 200 रुपियाँ मात्रै त्यो बिमाले कभर गर्छ कि। आलु फलेर कति रुपियाँ चाहिँ तपाईँले कमाउनुहुन्थ्यो त्यो चाहिँ बिमाले कभर गर्दैन। मतलब यस्ता खालका नीतिगत व्यवधानहरू पनि छन् जसले कृषिमा एउटा मान्छे चाहिँ अलिकति पर पर हट्न थालेका छन्। कृषिलाई चाहिँ राम्रो फाइदाजनक व्यवसायको रूपमा हेर्न छोडेका छन्। हामीले कृषिमा चाहिँ धेरै पछाडि पर्दै गयौँ।
भोकमरी अन्त्यका लागि नागरिक समाजले के गर्न सक्छन् र सरकारले के गर्नुपर्छ?
भोकमरी अन्त्यका दुईटा आस्पेक्ट छन्। एउटा चाहिँ हामीले उत्पादन नै बढाउनुपर्छ, कृषिमै हामीले लगानी गर्नुपर्छ। मान्छेलाई कसरी हुन्छ कृषितिर फर्काउनुपर्छ, प्रविधि हुन्छ, मल खाद दिने हो अथवा चाहिँ सूचना दिने हो अथवा प्राविधिक ज्ञान दिने हो, कसरी हुन्छ त्यो उत्पादन बढाउनु पर्ने छ एउटा आस्पेक्ट। अर्को भनेको वितरणको समस्या हो। हाम्रो सबै नेपालको कन्टेक्स्टमा सबै ठाउँमा सबै चिज उत्पादन हुँदैन। एक ठाउँमा भएको उत्पादन अर्को ठाउँमा लैजानुपर्ने स्थिति हुन्छ। कुनै पनि ठाउँमा निजी क्षेत्र फाइदा नहुँदै जाँदैन, त्यो सरकारको दायित्व हो। जुन ठाउँमा खाद्य असुरक्षा छ अथवा खाद्य पुगिरहेको छैन, त्यहाँको उत्पादनले पुग्दैन, त्यो ठाउँमा कहाँबाट पुग्छ त्यहाँबाट लगेर पुर्याउनुपर्छ। अहिले वितरणमा पनि हाम्रो समस्या छ। भुखमरी अन्तको तेस्रो चाहिँ पक्ष भनेको चाहिँ मैले मेरो गाउँमा उत्पादन पनि भएको छ, बजारमा त्यो छ पनि, मेरो खेती छैन, भूमि छैन, मैले कसरी किनेर खाने, मसँग पैसा छैन। भनेपछि क्रय शक्ति, जसको जसले आफूले उत्पादन गर्न सकेको छैन, जसको क्रय शक्ति एकदमै कम छ, उसलाई चाहिँ सामाजिक सुरक्षाको माध्यमबाट किनेरै भए पनि खान सक्ने बनाउनु पर्यो। भन्नुभयो सरकार सबै ठाउँमा पुग्नुपर्छ तर पुग्न सक्दैन, भनेपछि नागरिक समाजले त्यो चाहिँ त्यो ठाउँमा पुर्याउने सघाउने काममा एउटा महत्वपूर्ण भूमिका हुन्छ। अर्को महत्वपूर्ण भूमिका चाहिँ कहाँ पुगेको छैन त्यो केसहरू ल्याएर देखाउने, यहाँ पुगेको छैन, सरकारले यो गर्नुपर्ने गर्न सकेको छैन, निजी क्षेत्रले यो गर्नुपर्ने गर्न सकेको छैन, यहाँनिर हामी गर्छौँ, यहाँनिर तपाईँहरू गर्नुहोस् भनेर यसरी गाउँ गाउँमा गएर मान्छे मान्छेमा भिजेर त्यहाँका चाहिँ मुद्दाहरू ल्याएर नीतिमा चाहिँ प्रभाव पार्ने अथवा हाम्रो कार्यान्वयन गर्ने जुन तरिका छ त्यसमा प्रभाव पार्ने काममा पनि नागरिक समाजको ठूलो भूमिका हुन्छ।
सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiaye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विगत 19 वर्षदेखि चीनका उच्चस्तरीय विश्वविद्यालयहरूमा एमबीबीएस अध्ययनका लागि परामर्श गर्दै आएकोमा आगामी अक्टोबर सेसनमा एमबीबीएस पढ्नका लागि ग्वाङझू मेडिकल युनिभर्सिटी र कुनमिङ मेडिकल युनिभर्सिटीमा सीमित सिटका लागि भर्ना लिइरहेको हुँदा इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विशेषताहरू:
विश्व स्तरका सरकारी विश्वविद्यालयहरू,
अङ्ग्रेजी माध्यममा पढाइ हुने,
एमडी एमएस का लागि सोही विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिको अवसर,
उत्पादित डाक्टरहरू नेपालका प्रमुख अस्पतालहरू सहित यूएसए र यूकेमा पनि कार्यरत,
चीनका सस्ता भन्दा पनि स्तरीय मेडिकल युनिभर्सिटीमा भर्ना भए आफ्नो भविष्य उज्जवल बनाउनुहोस्।
थप जानकारीका लागि एजुकेशन नेटवर्क प्रणाली, ज्ञानेश्वर, काठमाडौँ।
फोन 01-4415-234, 98-5-11-49-240।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पोखराको सारङकोटबाट प्याराग्लाइडिङका क्रममा अत्यधिक हावाहुरी चलेपछि फेवातालमा खसेका 14 प्याराग्लाइडरको सकुशल उद्धार गरिएको छ। हावाहुरीका कारण अनियन्त्रित भई खसेका 7 प्याराग्लाइडका 14 सशस्त्र प्रहरीको उद्धार टोली र स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका हुन्। एक प्याराग्लाइडिङ पाइलट भूपाल गुरूङले भने हावा को तीव्र गतिका कारण अनियन्त्रित भएपछि प्याराग्लाइडर तालमा सुरक्षित अवतरण गराइएको बताउनुभयो।
लमजुङको राईनाश नगरपालिकामा रहेको राईनाश कोटबाट प्याराग्लाइडिङको सफल उडान गरिएको छ। पोखराका व्यावसायिक प्याराग्लाइडिङ संचालक तथा फ्रान्सका टोलीद्वारा परीक्षण उडान गरिएको सर्वोदय सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलियाले जानकारी दिनुभयो। समुद्री सतहबाट 1750 मिटर उचाइमा रहेको राईनाश कोटबाट लमजुङ, गोर्खा र तनहुका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
जुम्लाको चन्दननाथ नगरपालिका खलंगामा आयोजना गरिएको जलवायु सम्मेलन 10 बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। जनसंख्या तथा वातावरण मन्त्रालय र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र जुम्लाको आयोजना र विभिन्न दात्री निकायहरूको सहयोगमा संचालित सम्मेलनमा जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ खानेपानीका असर र चुनौती तथा असरहरू न्यूनीकरण गर्न जुम्ला घोषणा पत्र जारी गरिएको हो। घोषणा पत्रमा पर्वतीय समुदायको उत्थानशीलता अभिवृद्धि गर्दै स्थानीय प्रविधीय ज्ञान, सीप क्षमताका साथै जैविक विविधता प्रवर्धन, अनुकूलन तथा अल्पीकरण गर्न एकीकृत र सामुदायिक प्राकृतिक स्रोत व्यवस्थापनका अभ्यासहरूलाई बढ़ावा दिने उल्लेख छ।
फेसबुकबाट साथी बनाएर साथै इमेल ह्याक गरी ठगी गरेको आरोपमा 2 नाइजेरियन नागरिक सहित 4 पक्राउ परेका छन्। नाइजेरियाका नागरिक डगलस अमोबी र जुलियस फिचटसले विभिन्न व्यक्तिको इमेल एकाउन्ट ह्याक गरी नेपाल भ्रमण आउन चाहने विदेशी नागरिक र नेपाली नागरिकलाई ठगी गरेको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै उनीहरूले रकम लिने माध्यम बनाएका गोर्खा आप पीपल की स्नेहा श्रेष्ठ र धादिङ नीलकण्ठ नगरपालिकाका केशव गुरूङलाई पनि प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले कटुवा पिस्तोल सहित 3 पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपालगंज उपमहानगरपालिका 22 पुरैनी स्थित शान्ति चोक नजिकैबाट कटुवा पिस्तोल सहित स्थानीय श्यामता लोनिया, डुडुवा 3 बाबुलाल पासी र डुडुवा 4 शेर अली बागवानलाई पक्राउ गरेको हो।
मेरो पनि भन्नु छ।
शुरूमा क्रिकेट र फुटबलमा नेपाली टोली तल झरेको बारे आएका प्रतिक्रिया। फेसबुकमा सोनु छेत्रीले लेख्नु भएको छ, नेपाली क्रिकेट डिभिजन वानबाट डिभिजन टूमा घटुवा भएको दुई घण्टा पनि हुन नपाउँदै फुटबलको वरियतामा पनि नेपाल एक स्थान तल झरेको खबर सुन्दा नरमाइलो लाग्यो। अरू देशका टीम बढुवा हुँदै अघि बढ्छन्, हाम्रो नेपालको खेलकुद भने तल तल झर्दै जान्छ।
तर सी प्रज्ञानको विचार फरक छ। उहाँ फेसबुकमा लेख्नुहुन्छ, पूर्वाधार बिना खेलाड़ीले के गर्न सक्छन् र खेलाड़ीहरू त मेहनत गरेर आफ्नो देशलाई विश्वमा चिनाउन रात दिन लागिरहेका छन्, तर खोइ त उनीहरूलाई सरकारले हेरेको, उनीहरूलाई घर खर्च चलाउनै मुस्किल छ र पनि खेलिरहेका छन् देशका लागि, त्यसैले खेलाड़ीलाई दोष दिने ठाउँ छैन।
अब चाहिँ प्रधानमन्त्रीबाट निर्वाचन आचार संहिता उल्लंघन भएको छैन भन्ने प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको भनाईमा आएका टिप्पणी। पन्थी राजुको ट्वीट छ, 64 जना मन्त्री बनाउँदा पनि निर्वाचन आयोगले प्रधानमन्त्रीले आचार संहिता उल्लंघन गर्नुभएको छैन भन्नु गलत परम्पराको शुरूआत हो। ठूलाले नियमको पालना गरे पो सानाले पनि सिक्छन् त।
अहिले बहराइनमा रहेका लेखनाथ फेसबुकमा लेख्नुहुन्छ, हाम्रो देशमा बनेको र बनाइएको कानून कसका लागि, आखिर नेतालाई त लाग्दो रहेनछ।
अनि सुदीप शर्मा रिमाल फेसबुकमा लेख्नुहुन्छ, चुनावी आचार संहिता के गर्दा उल्लंघन हुन्छ भन्ने कुरामा सरकार स्पष्ट हुनुपर्छ अनि निर्वाचन आयोग पनि डरो हुनुपर्छ, नत्र कुरा फेरिरहने आयोगको नाम फेरेर गनगने आयोग राखिदिँदा पनि फरक पर्दैन।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋतु थेबे। अब विदेशका खबर। फिलिपिन्समा सेनाको कार्यवाहीमा आईएसका दक्षिण पूर्वी एसिया प्रमुख मारिएका छन्। मरावीमा भएको सैन्य कार्यवाहीमा आईएसका दक्षिण पूर्वी एसियाका नेता इस्निलोन हापिलोन मारिएका फिलिपिन्सको रक्षा सचिवलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। उनी अमेरिकाको सर्वाधिक खोजीको सूचीमा रहेका आतंककारी समेत थिए। उनलाई पक्रेमा $50 लाख दिने अमेरिकाले घोषणा समेत गरेको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपाल आईसीसी विश्व क्रिकेट लीग डिभिजन टूमा अर्थात दोस्रो श्रेणीमा घटुवा भएको छ। आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीपमा नेपाल र हङकङको दोस्रो खेल आज पनि रद्द भएपछि नेपाल एक तह घटुवामा परेको हो। नेपालले आउँदो डिसेम्बरमा यूएईसँग दुई खेल खेल्न बाँकी नै रहे पनि ती दुवै खेल जित्दा पनि नेपाल डिभिजन वनमै रहने सम्भावना सकिएको छ। यो घटुवापछि पनि नेपालको विश्वकप खेल्ने सम्भावना भने कायमै छ। अब नेपालले डिभिजन टूको शीर्ष दुई देशमा पर्न सके विश्वकपका लागि छनौट हुनेछ। डिभिजन टूका खेल सन् 2018 फेब्रुअरीमा नामिबियामा हुनेछन्। सामुद्रिक आधीका कारण हङकङसँग हिजो हुन नसकेको खेल आजको रिजर्भ डेमा सारिएको थियो, तर आज पनि पानी परेर मैदान हिलो भएपछि खेल रद्द भएको हो। खेल रद्द भएसँगै दुवै देशले एक एक अङ्क बाँडेपछि नेपालको डिभिजन वनमै रहने सम्भावना सकिएको हो।
नेपाल एएफसी फुटसल छनौटबाट बाहिरिएको छ। आज भएको दोस्रो खेलमा किर्गिस्तानसँग 5-0 पराजित भएपछि नेपाल छनौटबाटै बाहिरिएको हो। नेपाल हिजो उज्बेकिस्तानसँग पराजित भएको थियो। नेपालले भोलि छनौट चरणको अन्तिम खेल तुर्कमेनिस्तानसँग खेल्नेछ।
फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेर 176 स्थानमा पुगेको छ। दक्षिण एसियामा भारत 105 स्थानमा छ। विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा छ, ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छन्। वरियतामा सबैभन्दा राम्रो सुधार तुर्कमेनिस्तानले गरेको छ। तुर्कमेनिस्तान 22 स्थान माथि चढ्दै 114 स्थानमा पुगेको छ।
र जनचेतनाको लागि डडेलधुरामा पहिलो पटक फोहोर दौड़ प्रतियोगिता गरिएको छ। ग्रीन अर्थ सोसाइटी नेपाल डडेलधुराले प्रतियोगिता गरेको हो। बढ्दो जलवायु परिवर्तनमा सबैको ध्यान जानु आवश्यक रहेको भन्दै त्यसको न्यूनीकरणका लागि वातावरण सरसफाईमा युवालाई उत्प्रेरित गर्ने उद्देश्यका साथ गरिएको प्रतियोगितामा सुमन सिंह ठकुरी प्रथम, सिद्धराज बनेरो दोस्रो र किशोर बम तेस्रो भए। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कांग्रेसका समानुपातिक उम्मेद्वार सुन तस्करीको आरोपमा पक्राउ, गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेस बीच पार्टी एकता।
प्रमुख निर्वाचन आयुक्त यादवद्वारा प्रधानमन्त्री देउबाको बचाउ, देउबाले निर्वाचन आचार संहिता उल्लंघन हुने कुनै काम नगरेको दावी।
अनुदान पाउने भूकम्प प्रभावितले सीमा जोड़िएको अर्को जिल्लामा पनि घर बनाउन सक्ने, अहिलेसम्म 2 लाख घर पुननिर्माण भएको प्राधिकरणको दावी।
फिलिपिन्समा सेनाको कार्यवाहीमा आईएसका दक्षिण पूर्वी एसिया प्रमुख मारिए, उनी अमेरिकाको सर्वाधिक खोजीको सूचीमा रहेको भनाई।
र नेपाल आईसीसी विश्व क्रिकेट लीग डिभिजन टूमा घटुवा, नेपाल एएफसी फुटसल छनौटबाट बाहिरियो।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी बिदा हुन्छौ। नमस्कार।